الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم افمن يتقي بوجهه سوء العذاب يوم القيامه وقيل للظالمين ذوقوا ما كنتم تكسبون كذب الذين من قبلهم فاتاهم العذاب من حيث لا يشعرون فأذاقهم الله الخزي في الحياة الدنيا ولعذاب الآخرة أكبر لو كانوا يعلمون ولقد ضربنا للناس في هذا القرآن من كل مثل لعلهم يتذكرون قرآنا عربيا غير ذي عوج لعلهم يتقون سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو سورہ زمر کی تفسیر ہم اس کلاس میں پڑھ رہے ہیں. پچھلی کلاس تک ہم نے 27 بلکہ 23 آیت تک کی تفسیر ترجمہ خلاصہ تفسیر وغیرہ پڑھ لیا تھا. کسی کو پچھلے جو مضامین ڈسکس ہوئے ہیں اس پر کوئی سوال ہو تو پوچھ لیں. کل کی کلاس میں ایک دو باتیں تھیں جن کے اوپر مزید کچھ کہنا چاہ رہا تھا یا عاجز, وہ یہ کہ ایک تو جو بتایا تھا نا کہ تکوینی معاملات کیا ہوتے ہیں, تو جن کے اندر کسی کے عمل کا یعنی دخل نہیں ہوتا کہ اس نے نیک کام کیا تو اس کو نیک بدلہ ملا, برا کام کیا تو اس کو برا بدلہ ملا, ٹھیک ہے, تو ان کو تکوینی معاملات کہتے ہیں. تو پھر جو تکوینی معاملات نہیں ہوتے ہیں ان کو کیا کہتے ہیں جن کا تعلق نیکی اور بدی کے ساتھ ہوتا ہے نا, تو ان کو جو ہے تشریعی معاملات کہتے ہیں, ٹھیک ہے, یعنی دین اسلام کی شریعت کے مطابق جو باتیں نیک ہیں تو جب وہ انسان کرتا ہے تو اس کو اللہ تعالیٰ نیک بدلہ دیتے ہیں, اور شریعت کے مطابق جو بری باتیں ہیں تو وہ جب انسان کرتا ہے تو دنیا میں بھی اس کو بدلہ ملنا شروع ہو جاتا ہے اور آخرت کا جو عذاب ہے وہ تو اس سے زیادہ بڑا ہوتا ہے. تو تشریعی اور تکوینی معاملات, تو کل تشریعی کا لفظ آپ لوگوں کو نہیں بتایا تھا لیکن جو سمری بھیجی تھی تو اس کے اندر یہ لفظ بھی لکھ دیا تھا. اور دوسری بات یہ کہ کل بڑا ایک سینسیٹیو قسم کا ٹاپک ڈسکس ہو گیا تھا کلاس کے اندر, ڈاکٹروں کے بارے میں, جو جدید طب ماڈرن میڈیسن کے بارے میں, خصوصاً آج کل جو انڈیا کے اندر حالات چل رہے ہیں جو کہ بڑے بڑے علماء کی زبان سے قیامت خیز حالات ہیں, ٹھیک ہے, قیامت کا لفظ استعمال کر رہے ہیں بڑے بڑے اکابر علماء انڈیا کے اس وقت, وہاں پر جو حالات چل رہے ہیں. تو اچھا, یہ قیامت کا لفظ کیوں استعمال کرتے ہیں, بھائی قیامت کے اندر تو سب چیز ٹوٹ پھوٹ جائے گی, ہے نا, سب کچھ بکھر جائے گا اور سب مر جائیں گے, تو ابھی کیا ایسا ہو گیا ہے, ایسا تو نہیں ہوا, تو پھر قیامت کا لفظ استعمال کرنے کی وجہ کیا ہے؟ اس کی وجہ یہ ہے کہ قیامت کا لفظ کا جو لفظ استعمال کیا ہے نا کہ قیامت خیز منظر ہے یا قیامت گویا کہ برپا ہو گئی ہے, تو اس کا لفظ, یہ لفظ جو ہے وہ زیادہ تر اس لیے استعمال کیا جاتا ہے کہ میدان حشر کے اندر جب ہم پہنچیں گے, قیامت تو پہلے برپا ہو چکی ہوگی, سب مر چکے ہوں گے اور دنیا ختم ہو چکی ہوگی, لیکن جب دوبارہ اٹھائے جائیں گے اور میدان حشر کے اندر پہنچیں گے تو وہاں پر کیا حال ہوگا, تو اس حال کی وجہ سے آج کے دور کو جو ہے وہ قیامت خیز دور کہا جا رہا ہوتا ہے, یا اسپیشلی جو انڈیا میں اس وقت کرونا کے نام پر جو حالات ہوئے ہوئے پیدا, کرونا کے جو بھی نام پر یا وجہ سے جو بھی, تو کیا حالات ہوں گے میدان حشر کے اندر, جو کہ اس وقت کے حالات سے کافی حد تک مماثلت رکھتے ہیں, نفسی نفسی والے حالات, ٹھیک ہے, کہ ہر ایک کو اپنی پڑی ہوئی ہوگی اور دوسروں کی کوئی جو ہے وہ پرواہ نہیں کر رہا ہوگا, نفسی نفسی کا عالم. اس وجہ سے تو اس وقت جو اموات وہاں پر ہو رہی ہیں بہت تیزی کے ساتھ, اور ہاسپٹلز کے بیڈ بھر گئے ہیں, اور آکسیجن کی سپلائی جو ہے وہ ختم ہو گئی ہے یا ختم ہو رہی ہے, تو اس وقت جو ہے نا زیادہ تر غیر مسلموں کے اندر یہ حال ہوا ہوا ہے کہ جو مر رہے ہیں تو ان کی لاشوں کو ان کے رشتے دار ہاتھ نہیں لگا رہے, دور رہ رہے ہیں ان سے, حتیٰ کہ ان کے جو وہ اشنان گھاٹ ہوتے ہیں جو جہاں پر مردوں کو جلاتے ہیں, तो वहां तक भी नहीं, कोई नहीं लेके जा रहा। और ये काम जो है वो चंद नेक दीनदार अल्लाह पर तवक्कुल रखने वाले मुसलमान ये वाला काम कर रहे हैं, ठीक है। तो ऐसा नहीं है कि सारे नफ्सी नफ्सी का शिकार है, लेकिन चूंकि अक्सरियत नफ्सा नफ्सी का शिकार है, तो इस वजह से जो एक उसूल है ना दुनिया का, अल्लाह ताला का बनाया हुआ ये उसूल है, लेकिन दुनिया में इसको अप्लाई भी किया जाता है, वो ये कि जब कोई चीज अक्सरियत की हद तक हो जाती है तो उसके ऊपर कुल का हुक्म लगा दिया जाता है। इसको कहते हैं लिल अक्सरी हुक्मुल कुल, के अक्सर के ऊपर कुल का यानी पूरे का हुक्म लगा दिया जाता है, ठीक है ना। ये एक आम इंसानी साइकोलॉजी में भी ऐसा ही होता है, ठीक है, और शरीयत के अंदर, फिता के अंदर भी ऐसा ही होता है, ठीक है। इसी वजह से चूंकि अक्सर लोगों का ये हाल है, नफसा नफसी नफसी वाला हाल, या नफसा नफसी वाला हाल, ठीक है, तो इस वजह से उसको कयामत खेज हालात कह दिया जाता है। लेकिन ऐसा है नहीं, सारे लोग ऐसा नहीं कर रहे हैं, खुसूसन नेक दीनदार मुसलमान जो है वो ऐसा नहीं कर रहे हैं। और दूसरी बात ये भी थी कि इसी लिल अक्सर हुक्मुल कुल ही के तहत हमने कल एक बात कही थी, जो कि एक हद तक तो मैंने खाली नकल करी थी, किसी से सुनी हुई बात थी जो कि आपको बता दी थी एक मसला समझाने की खातिर, और उसके अंदर एक एक थोड़ा सा लाइट पहलू भी उसके अंदर था, यानी एक जरा सा हंसी मजाक वाला पहलू भी था उसके अंदर, ठीक है। पूरा जो है वो हंसी मजाक नहीं था, बड़ा संजीदा टॉपिक भी था, लेकिन ये पहलू भी था। वो क्या था कि एक बहुत सीनियर और दीनदार और पुराने अमेरिका में प्रैक्टिस करने वाले डॉक्टर से, शायद ने सुना था ना कि जी कोई डॉक्टर नेक नहीं होता, है ना, तो मैंने उनको नकल किया था, ठीक है। तो इसका मतलब ये नहीं है कि सारे डॉक्टर 100% जो है वो ऐसे ही हैं, ठीक है। तो वहां पर भी लिल अक्सर हुक्मुल कुल वाला हुक्म चल रहा है कि अक्सरियत अनफॉर्चुनेटली ऐसे ही नजर आते हैं। हाँ, एक्सेप्शंस आर देयर, ठीक है ना, ऐसे भी हैं कि जो कि ना सिर्फ नेक हैं बल्कि वो दूसरों की खैरख्वाही में सच बात बता भी रहे हैं, समझा भी रहे हैं, और अल्हम्दुलिल्लाह इस आज इसका ऐसे करीबी ताल्लुक वाले डॉक्टर्स हैं, अपने मेरे अपने भाई ऐसे हैं जो कि सारी चीजें माशाल्लाह दूसरे नजर से देख रहे हैं और समझा भी रहे हैं, और ये आजिज उनसे ही चीजों को वेरीफाई भी करवाता रहता है जो मेडिकल साइंस से रिलेटेड होती हैं, ठीक है। तो अब ये जो एक बात हुई थी, तो ये बात बाहर लोगों को बहुत बुरी लगी होगी, खुसूसन जो इस प्रोफेशन के साथ हैं, कि भाई ये क्या बात हो गई कि कोई डॉक्टर नेक नहीं होता वगैरह। तो भाई एक बात तो समझा दी कि लिल अक्सर हुक्मुल कुल वाली बात थी, ठीक है, एक्सेप्शंस हमेशा होते हैं और यहाँ पर भी एक्सेप्शंस हैं। दूसरी बात यह है कि इस तरह की बात करने की जरूरत क्यों पेश आ रही है, उसकी वजूहात है ना, ये कोई मामूली बात तो नहीं है ना कि इंसान जो है वो मर रहे हैं और उनको जो है वो हकीकती का किसी को कोई बता नहीं रहा उनको कि भाई मसला क्या है तुम्हारे साथ, है तुम जो है वो किस वजह से मर रहे हो, और जो एक शोर मचाए हुए हैं कि कोरोना मार रहा है, कोरोना से मर गया, वो मर गया, कोरोना से मर गया, तो इतना तो कम अज कम आपस में हमें बताना चाहिए ना, कम अज कम जो मेडिकल फील्ड वाले हैं, कि भाई कोरोना से तुम नहीं मर रहे हो, तुम जो है वो अपने बद एहतियातियों की वजह से मर रहे हो, जो कि तुमने जिस्मानी तौर पर भी और रूहानी तौर पर जो तुमने करी हुई है, इस वजह से तुम्हारा मामला जो है ना वो इतना ज्यादा इस हद को क्रॉस कर जाता है कि जिसकी वजह से फिर अमवात हो जाती है। तो हम तो उल्टा जो है वो जो एहतियाती तदाबीर के नाम पर जो हमने एक खौफ और हिरास फैलाया हुआ है, तो खौफ और हिरास से तो लोग और ज्यादा स्ट्रेस में मुब्तला हो रहे हैं, और ज्यादा उनकी जो है वो इन्फ्लेमेशन जो है वो बढ़ रही है, तो जिसकी वजह से कि उनका मामला जब एक दफा इस पर चल पड़ता है तो फिर वो या तो वेंटिलेटर पर पहुंच के वापस आते हैं या ये कि वहां से आगे चले जाते हैं, है? तो ये तो तरीका सही नहीं है ना, तो ये कोई जोक तो नहीं है ना, ये कोई हंसी मजाक वाली बात तो नहीं है ना, तो इसको तो संजीदगी से लेना चाहिए ना, इंसानी जान की कोई अहमियत नहीं है, कितने खाली हिंदू को थोड़ी मर रहे हैं, मुसलमान भी कितनी बड़ी तादाद में मर रहे हैं, हालांकि मुसलमान का मामला जो है वो नबी अलैहिस्सलाम की सुन्नत हमारे सामने है, अल्लाह का कुरान हमारे पास मौजूद है, अल्लाह का जिक्र हमारे पास मौजूद है, और फिर हम जो है वो उन्हीं बुराइयों में मुबतला हों जिनके अंदर काफिर, जिसके पास ना कुरान है ना सुन्नत है ना कुछ है, ना बताने वाले लोग हैं उनके पास, तो फिर एक मुसलमान और काफिर में तो फिर बजाहिर कोई फर्क नहीं रहा ना, ठीक है। तो ये सारी जज्बात थे कि जिसके तहत जो है वो कल जो बात की गई थी वो की गई थी। आगे फरमाते हैं अल्लाह ताला, अऊज़ुबिल्लाहि मिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम, अफमन यत्तकी बिवजहिही सू अल अज़ाब यौमिल क़ियामा, कि क्या वो जो के अपने चेहरे को, वजह कहते हैं चेहरा, फिजिकल चेहरे के लिए भी वजह का लफ्ज इस्तेमाल किया जाता है और रूहानी तवज्जो के लिए भी वजह का लफ्ज इस्तेमाल किया जाता है कि इंसान की तवज्जो किस रुख में है। ठीक है, तो यहां पर वैसे तो जो 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 जिस्मानी चेहरा है वो मुराद है। यत्तकी, यत्तकी कहते हैं रोकने को, बचाने को। ठीक है, यत्तकी बेवजह ही अपने चेहरे से बचाता है, अपने चेहरे पर रोकता है। यहां पे अजीब मफहूम आगे हम पढ़ेंगे, अपने चेहरे पर रोकता है सू अल अजाबी, एक बुरा अजाब। सू कहते हैं बुराई को। ठीक है, जैसे उलमाए सू जो बुरे उलमा होते हैं, अवामुन नास को गुमराह करते हैं, हालांकि उनको हकीकत का पता होता है, उनको उलमाए सू कहते हैं, और जो नहीं ऐसा काम करते हैं वो उलमाए हक होते हैं। हमेशा से ये दो कैटेगरीज दुनिया के अंदर अल्लाह ताला ने रखी हैं, उलमाए हक भी हमेशा रहे हैं, उलमाए सू भी हमेशा रहे हैं। तो सू का लफ्ज जो है वो बुराई के लिए इस्तेमाल होता है, सू अल अजाबी, कि बुरा अजाब, यौमल कियामा, कयामत के दिन। तो भला एक एक वो शख्स जो रोकता है अपने मुंह पर, अपने चेहरे पर बुरे अजाब को कयामत के दिन। वकील लिज़्ज़ालिमीना, और कह दिया जाएगा या कहा जाएगा ज़ालिमीन से, जुल्म करने वालों से, गुनाह करने वालों से, कुफ्र करने वालों से, उस दिन कह दिया जाएगा ज़ूकू, चखो, जायका हासिल करो, मा कुंतुम तकसिबून, उस चीज का जो तुम कमाते थे। कसबा यकसिबू कहते हैं ना कमान, कमाने को। अलकासिबू हबीबुल्लाह, जो अपने हाथों से कमाता है वो अल्लाह ताला का हबीब होता है। वहां पर कमाने से मुराद गुना कमाना नहीं, कि हाथों से गुना कमाता है वो अल्लाह ताला का नऊज़ुबिल्लाह हबीब बन जाता है, बल्कि वहां पर कासिब से मुराद जो है जो मेहनत मजदूरी करके अपना यानी रिस्क हासिल करता है, बीवी बच्चों का पेट पालता है, वो अल्लाह ताला का महबूब होता है। लेकिन यहाँ ये, लेकिन ये जो लफ्ज है ये तो जनरल है, लफ्जी मानी में तो ये हर कमाने वाले के लिए इस्तेमाल किया जाता है। तो गुनाह कमाने वाला भी, उसको भी यहां पर तकसिबून, मा कुन तुम तकसिबून। ठीक है, ये जो तुमने गुनाह अपने हाथों से कमाए ना, उनका तुम चखो, ये जालिमीन से कहा जाएगा। जूकू, जायका हासिल करो, चखो। कज्जबल्लज़ीन मिन कब्लिहिम, झुटला चुके यानी उन्होंने झुटला दिया। कज्जबा अल्लज़ीना, वो जो मिन कबलेहिम, उनसे पहले। फअताहुमुल अज़ाबु, फिर पहुंच गया उनके ऊपर अजाब। मिन हैसु ला यशऊरून, मिन हैसु का लफ्ज जो है ना वो इस्तेमाल किया जाता है किसी ऐसी हैसियत में, इसको आम जुबान में किसी ऐसी तरफ से भी कह दिया जाता है, किसी ऐसी डायरेक्शन से। लेकिन डायरेक्शन का मतलब जरूरी नहीं है कि किसी फिजिकल डायरेक्शन से, कि आगे से पहुंच रहा है, राइट से पहुंच रहा है, लेफ्ट से पहुंच रहा है, या पीछे से पहुंच रहा है, बल्कि किसी ऐसी हैसियत से पहुंचता है, किसी ऐसी शक्ल में पहुंचता है, ला यशऊरून, के जिसका कि उनको शऊर नहीं था, अंदाजा ही नहीं था उनको, अनएक्सपेक्टेडली उनको अजाब पहुंच गया। ठीक है ना, किन लोगों को? कज़्ज़बा अल्लज़ीना मिन क़ब्लिहिम, कि जिन लोगों ने तकजीब करी थी, ठीक है, उनसे पहले। कज़्ज़बा अल्लज़ीना, जिन्होंने तकजीब करी थी, जिन लोगों ने तकजीब करी थी उनसे पहले। ठीक है, यानी ये जो कुफारे मक्का है इनसे पहले भी जिन लोगों ने तकजीब करी थी उनको अजाब पहुंच चुका, ऐसी हैसियत में कि जिसका कि उनको ख्याल ही नहीं था। मिन हैसु ला यशऊरून, फअज़ाकहुमुल्लाहुल खिज़्या फिल हयातिद दुनिया, फिर चखा दिया अल्लाह ताला ने। अज़ाका ये भी जायका के लफ्ज जो हम इस उर्दू में इस्तेमाल करते हैं, ये उसी का एक वर्ब फॉर्म है, अज़ाका युज़ीकु। ठीक है, तो अज़ाका उनको चखा दिया, यानी उसने चखा दिया हुम, उनको। किसने चखा दिया? अल्लाहु, क्योंकि अल्लाहु जो है वो अजाका का, यहां पर अल्लाह का लफ्ज फाइल बन रहा है, डूअर बन रहा है, तो अल्लाह ताला ने उनको चखा दिया। अल खिज़्या, खिज़ कहते हैं रुसवाई को, बेइज्जती को, فی الحیات الدنیا، دنیا کی زندگی کے اندر، ولا عذاب الآخرت اکبر، اور آخرت کا جو عذاب ہے وہ زیادہ بڑا ہے. اکبر کا مطلب ہوتا ہے دوسری چیزوں کے مقابلے میں زیادہ بڑا، جیسے اللہ اکبر دوسروں کے مقابلے میں زیادہ بڑا اکبر، زیادہ بڑا اللہ تعالیٰ ہے. ٹھیک ہے، اللہ اکبر. لو کانو یعلمون، لو کا ترجمہ اگر سے کرتے ہیں، کانو وہ ہوتے، یعلمون علم رکھنے والے، علم رکھنے والے کا مطلب یہاں پر فیکٹس اینڈ فگرز رکھنے والے نہیں بلکہ سمجھ رکھنے والے. ٹھیک ہے نا، یفقہون کا لفظ بھی استعمال کیا جاتا ہے کہیں، لیکن یہاں پر اللہ تعالیٰ نے یعلمون کا لفظ استعمال کیا کہ اگر وہ بات کو سیکھتے اور پھر اس کو سمجھنے کی بھی کوشش کرتے. ٹھیک ہے، کاش کے وہ لوگ سمجھتے سیکھتے. وَلَقَدْ ضَرَبْنَا لِلنَّاسِ، اور واو کا ترجمہ اور سے، لقد کا لفظ جو ہے وہ تحقیق انڈیڈ کے لیے استعمال کیا جاتا ہے. ضَرَبْنَا، وی اسٹرک، ضربا یضربو کا مطلب ہوتا ہے مارنا، لیکن اللہ تعالیٰ ضربا کا لفظ جو ہے وہ قرآن کے اندر اکثر اسٹرائکنگ این ایگزامپل کے معنی میں استعمال کرتے ہیں، جیسے انگریزی میں بھی اسٹرائک این ایگزامپل کا لفظ استعمال ہوتا ہے، عربی میں بھی اسی طریقے سے ضربنا کسی مثال کو بیان کرنے کے لیے بھی استعمال ہوتا ہے. تو ہم نے مثال بیان کری للناسی، انسانوں کے لیے، ولقد ضربنا للناسی، اور تحقیق کہ ہم نے انسانوں کے لیے مثال بیان، یا ہاں مثال بیان کری، فی ھذا القرآن، اس قرآن کے اندر، فی کا ترجمہ اندر، ھذا یہ، القرآن، ٹھیک ہے، تو اس کا با محاورہ ترجمہ، اس قرآن کے اندر ہم نے لوگوں کے لیے مثال بیان کری، من کل مثل، ہر چیز کی مثل، من سے، کل ہر، اور مثل، مثل جو ہے وہ تمثیل یا لائکنس، یعنی چیزوں کی لائکنس کو استعمال کرتے ہوئے ہم نے لوگوں کے لیے مثالیں بیان کریں. آگے آ رہی ہے ایک بہترین مثال اگلی آیات کے اندر. ٹھیک ہے، من کل مثل، ہم نے ہر چیز کی مثال لے لے کر کے لوگوں کے لیے اس قرآن کے اندر بیان کریں، لعلہم یتذکرون، کہ شاید کہ وہ دھیان کریں، یتذکرون نصیحت حاصل کریں، ہے نا، ذکرہ نصیحت، کل کی کلاس میں پڑھا تھا، تو وہ نصیحت حاصل کریں. اور یہاں پہ حضرت نے ترجمہ مولانا محمود الحسن رحمۃ اللہ علیہ نے دھیان کریں، ٹھیک ہے نا، کیونکہ نصیحت حاصل کرنے کے لیے پہلے توجہ سے بات سننی پڑتی ہے، جو بات ہی توجہ سے نہ سنے وہ کیا نصیحت حاصل کرے گا، ہے نا، الٹی بات سمجھ لے گا، کچھ اور ہی اسمپشنز کر لے گا. آگے فرماتے ہیں قرآن عربیاً، عربی زبان میں قرآن، غیر ذی عوج، ذی عوج، عوج کہتے ہیں کسی ٹیڑھ پن کو، کسی یعنی کجی بھی کہتے ہیں اردو میں، ٹیڑھ پن، یا انگریزی میں کیا کہیں گے اس کو، اوپس کیا لفظ ہوگا، تو جس چیز کے اندر نا، یعنی سم تھنگ دیٹ از ناٹ اسٹریٹ، کیا لفظ ہوتا ہے انگریزی میں اس کے لیے، سم تھنگ دیٹس ناٹ اسٹریٹ. ٹھیک ہے، تو ذی عوجن، کہ یہ غیر ذی عوجن ہے، یہ ایسا ہے کہ جس کے اندر کوئی کروکڈ، جزاک اللہ، ہے نا، کہ یہ کروکڈ نہیں ہے یہ. ٹھیک ہے، تو لعلہم یتقون، کہ شاید کہ وہ بچ کر چلیں، ٹھیک ہے نا، یعنی اپنے نقصانات سے بچ جائیں وہ. ٹھیک ہے، تو دیکھیں اللہ تعالیٰ کیا کیا، اللہ تعالیٰ ہماری طرف متوجہ ہیں، انسانیت کی طرف متوجہ ہیں، یہ ساری باتیں کر کر کے اللہ تعالیٰ کیا فرما رہے ہیں، لو کانو یعلمون، اگر ان کو سمجھ ہوتی، تو یہ بھی تو وہی انداز ہے نا کہ کاش کے ان کو سمجھ ہوتی، کاش کے یہ بات سمجھ جاتے تو یہ بڑے عذاب سے بچ جاتے. اور پھر اس کے بعد لعلہم یتذکرون، کہ تاکہ وہ دھیان کر لیں، نصیحت حاصل کر لیں، یعنی کہتے ہیں نا کہ پڑی ہوئی ہے اس کو، جیسے ہم کسی کی خیر خواہی میں اس کی طرف ہر وقت کچھ نہ کچھ
अच्छी चीज भेजते हैं, अच्छी चीज उसको बताने की कोशिश करते हैं, कभी कोई अच्छा सा मैसेज आता है वो उसको आगे भेज देते हैं, कभी कोई नसीहत की बात आती है आगे भी उसको भेजते हैं, कभी कोई जो है वो नुकसान से बचने का तरीका आता है आगे उसको भेज देते हैं। अपने लव्ड वंस के साथ हमारा ये रवैया होता है कि नहीं होता, है ना? हर वक्त हमारे जहन के ऊपर उनकी फिक्र सवार होती है, उनकी खैरख्वाही सवार होती है। अब देखिए, अल्लाह रब्बुल इज्जत इस पूरी कायनात के मालिक भी हैं, इस पूरी कायनात को चलाने वाले भी हैं, इस पूरी कायनात को रिस्क पहुंचाने वाले भी हैं। जैसे कि एक दो दिन पहले बात हुई थी, एक पत्ता भी जब चूरा चूरा होता है अल्लाह ताला उसमें भी इन्वॉल्व होते हैं और अपने फरिश्तों को हुक्म करते हैं इस पत्ते को जा करके चूरा चूरा कर दो, उस कतरे को बादल से लेकर के मेरे इस बंदे तक पहुंचा दो, मेरे इस बंदे के घर में उसके खेत में इस कतरे को पहुंचा दो। अल्लाह ताला इस दर्जे तक इन्वॉल्व होते हैं अपनी मखलूक के साथ, लेकिन साथ साथ मुस्तकिल की एक फिक्र भी पड़ी हुई है, मुस्तकिल की एक तवज्जो अपने बंदों की तरफ, लअल्लहुम यतदक्करून लअल्लहुम यत्तकून। तो ऐसे करीम परवरदिगार को हम छोड़ करके हम किसी दूसरी तरफ मुतवज्जो हो जाएं, इसके खिलाफ मुतवज्जो हो जाएं और उनकी बात मानना शुरू कर दें। इय्याक नअबुदु व इय्याक नस्तईन, किसी ने कहा है भाई, कहते हैं इय्याक नअबुदु व इय्याक नस्तईन, और पड़ी हुई होती है कि जी वो नाराज हो जाएंगे तो हमारे लिए बड़ी मुश्किल हो जाएगी। हैं, तुम क्या अल्लाह ताला के साथ मजाक कर रहे हो, ये क्या है ये? तो फिर इस तरह की बातें मत कहा करो ना, इय्याक नअबुदु व इय्याक नस्तईन। तो अल्लाह ताला के साथ इस किस्म की हरकतें करना, इस किस्म की बातें करना, या तो बंदा ऐसी बात करे ना, या अगर करे तो कुछ उसको निभाए भी तो सही ना। लअल्लहुम यत्तकून, अल्लाह ताला तो इस तरीके से हमारी तरफ मुतवज्जे हैं और हम जो हैं वो अल्लाह के दुश्मनों, अल्लाह के नबी अलैहिस्सलाम सलाम के दुश्मनों की फिक्र में इतना ज्यादा लगे हुए कि वो नाराज हो जाएंगे तो हमारा दाना पानी बंद हो जाएगा। हमारा खुलासा तफसीर में फरमाते हैं कि अफमन यत्तकी बिवजही सू अल अदाब यौमल कियामा, कि भला जो शख्स अपने मुंह को कयामत के रोज सख्त अजाब की सिपर बना देगा, अजाब की सिपर, सिपर कहते हैं शील्ड को, ठीक है, जो इंसान को किसी तकलीफ से रोकती है, और ऐसे जालिमों को हुक्म होगा कि जो कुछ तुम किया करते थे अब इसका मजा चखो, तो क्या ये गिरफ्तार अजाब, यानी जो अजाब में गिरफ्तार हो गया और जो ऐसा ना हो, यानी जो अजाब में गिरफ्तार ना हो, बराबर हो सकते हैं? अच्छा, टाइपिंग ना, ये शायद टाइपिंग मिस्टेक है, क्योंकि जिस जिन वर्ड्स के ऊपर लाइन लगी हुई होती है तो वो तर्जुमा होता है, तो यहाँ पर तो ये इबारत का तर्जुमा नहीं है बल्कि ये भी तफसीर ही है ना, कि अब इसका मजा चखो, उनसे कहा जाएगा जूकू मा कुंतुम तकसिबून, कि तुम अब इसका मजा चखो। तो अब ये जो है ना कि क्या ये गिरफ्तार अजाब और जो ऐसा ना हो बराबर हो सकते हैं, तो ये तो तफसीरी कलाम है ना, क्योंकि कुरान के अल्फाज में तो ये नहीं है। तो खैर, ये टाइपिंग मिस्टेक भी जाहिर है, कोई किताब यानी परफेक्ट नहीं होती, कोई ना कोई तो मिस्टेक कहीं ना कहीं, इनके लिखने में मिस्टेक नहीं है लेकिन टाइपिंग में और प्रिंटिंग के अंदर मिस्टेक हो जाती है। खैर, अच्छा, और कुफार इन अजाबों को सुनकर इनकार ना करेंगे, क्योंकि कज़्ज़ब अल्लज़ीना मिन क़ब्लिहिम, जो लोग उनसे पहले हो चुके हैं उन्होंने भी हक को झुटलाया था। ठीक है, तो अब ये कैसे अजाब का इनकार कर सकते हैं इन बातों का? ठीक है, सो उन पर अजाब ऐसे तौर पर आया कि उनको ख्याल भी ना था। फअताहुमुल अजाबु, उनके ऊपर अजाब ऐसे आ गया, मिन हैथु ला यशऊरून, कि उनको ख्याल भी ना था। सो अल्लाह ताला ने उनको इसी दुनियावी जिंदगी में भी रुसवाई का मजा चखाया। ठीक है, लोग क्या कहेंगे, इसकी फिक्र ज्यादा है, रिश्तेदार, दोस्त और बहुत से लोग। ठीक है, तो हाँ, यही बात होती है, लोग क्या कहेंगे, या फ्रांस क्या कहेगा, या इंडिया क्या कहेगा, और अमेरिका क्या कहेगा, या रिश्तेदार क्या कहेंगे, है सारा का सारा मसला एक ही। ठीक है, कि अल्लाह के अलावा दूसरों की परवाह जो है वो हमें ज्यादा हुई हुई होती है। तो
ये जो फरमाया ना अल्लाह ताला ने मिन हैथु ला यशुरून, कि उनको अजाब पहुंचा ऐसी जगह से जहां से उनको अंदाजा ही नहीं था। तो अब ये तो पिछली कौमों के अंदर जो अदाब आए उनकी शक्लें क्या थी कि जैसे हजरत ने लिखा कि जमीन में धंस जाने और चेहरा बिगड़ जाने और आसमान से पत्थर बरसने वगैरह के अदाब से दुनिया में बदनाम हुए। ठीक है, अब वो कोई एक्सपेक्ट तो नहीं कर रहे थे ना कि एकदम से जमीन फट पड़ेगी और वो अदाब में यानी जमीन में धंस जाएंगे। तो मिन हैथु ला यशुरून, जैसे या लूत अलैहिस्सलाम की कौम को जो जिब्राइल अलैहिस्सलाम ने आकर के उनको जमीन से उखेड़ा और ऊपर ले जा करके नीचे पटख दिया, तो वो कोई पहले से एक्सपेक्ट तो नहीं कर रहे थे कि उनको इस तरीके से अल्लाह ताला जो है वो हलाक कर देंगे। ठीक है ना, उसी तरह जिन इलाकों में हालांकि जलजला मुतवक्की भी होता है ना कि भाई वो होती है इस किस्म की जमीन के जहां पर के ट्रेमर्स वगैरह आते रहते हैं, इवन वहां पर भी जो आप रोजमर्रा जिंदगी गुजार रहे होते हैं तो कोई जलजले के लिए हर वक्त इंतजार को थोड़ी कर रहे होते हैं कि अभी जलजला आ जाएगा तो मैं क्या करूंगा। लोग बिल्कुल यानी हमारा ध्यान उस तरफ नहीं होता, फिर एकदम से जलजला आ जाता है तो वो भी गैर मुतवक्का ही आता है। ठीक है, फिर उसके बाद ये तो बड़ी बड़ी जो दुनियावी यानी कौमों के ऊपर जो अजाब आए, फिर उसके बाद एक इंडिविजुअल लेवल के ऊपर ऐसे अजाब आते हैं कि हम जो हैं वो जिस चीज के ऊपर अपनी तवक्कोआत लगा के रखे हुए होते हैं, ठीक है कि भाई इसने तो हमें बाद में फायदा पहुंचाना है। मिसाल के तौर पर किसी कारोबार के ऊपर खूब मेहनतें करते हैं, खूब उसके ऊपर इन्वेस्ट करते हैं, माल भी इन्वेस्ट करते हैं, टाइम भी इन्वेस्ट करते हैं, ठीक है ना, और हम तो एक्सपेक्ट ये कर रहे होते हैं कि उससे हमें सुकून मिलेगा, उससे हमें इज्जत मिलेगी, लेकिन कल को वही कारोबार जो होता है उसके अंदर ऐसा खसारा होता है, ऐसा नुकसान होता है कि हम तवक्को ही नहीं कर सकते थे इसकी। ठीक है, अनएक्सपेक्टेडली वही कारोबार हमारी जिंदगी में फिर टेंशन का सबब बन जाता है ना, क्योंकि उस कारोबार के अंदर हमने अल्लाह ताला को नाराज किया होता है, तो हमारी तवक्कुआत से हट करके मिन हैथु ला यशुरून ऐसे ऐसे वहां से कभी कभी जो है वो लिटिगेशन के अंदर हमारा कारोबार ऐसे फंस जाता है कि कोर्ट रूम के अंदर चक्कर लगा रहे हैं, है ना, अदालतों के चक्कर लगा रहे हैं। अब वो कारोबार जो है उसको बचाने के लिए जो टेंशन अपने सर पे आई हुई है वो भी तो एक अजाब ही होता है ना। उसी तरीके से औलाद के ऊपर, इस औलाद से कभी कोई तवक्को करता है कि ये औलाद कल को जाकर के हमें दुख पहुंचाएगी, ये औलाद जो है वो हमें जलील करेगी, हमें रुसवा करेगी, कोई तवक्को नहीं करता। खूब अपनी औलादों को खिलाते हैं, पिलाते हैं और उनको जो है वो अपनी मन मर्जी के मुताबिक जो है वो चलाते हैं, लेकिन यही अदाब, यही औलाद जो है वो बड़े होकर के माँ बाप के खिलाफ हो जाती है ना, माँ बाप की नाफरमानी करती है, उनको जो है जुबान चलाती है उनके सामने, उनको जो है वो दूसरों के सामने रुसवा करती है ना। तो मिन हैथु ला यशुरून, हमने तवक्को ही नहीं करी थी कि हमारी औलाद हमें अजाब पहुंचाने का सबब बन जाएगी, है ना। कभी जो है वो हम अपने रिश्तेदारों के ऊपर इतना ज्यादा तकिया कर लेते हैं, है ना, कि भाई रिश्तेदार जो है ना ये मुसीबत में हमारे काम आएंगे, और हम उन रिश्तेदारों को खुश करने के लिए अल्लाह को नाराज कर रहे होते हैं, लेकिन कल को वही रिश्तेदार जो है वो हमारे दुश्मन बन जाते हैं, वो हमारे खिलाफ जो है वो पीठ पीछे जो है वो प्लानिंग कर रहे होते हैं आपस में मिलजुल करके एक दूसरे के साथ, है ना। तो ये हमारी तवक्को के बिल्कुल खिलाफ होता है, लेकिन वजूहात इन सब की यही होती है कि हमने इन तमाम मामलात के अंदर अपने परवरदिगार को नाराज किया हुआ होता है। तो हमें फिर ऐसी जगहों से अजाब आता है कि जिसका हमें शऊर ही नहीं होता। तो इन सब का क्या क्या मंतकी नतीजा है कि हमें अल्लाह ताला को राजी करने के ऊपर मेहनत करनी चाहिए, और दूसरी चीजें जो है वो उनके ऊपर जो हम इन्वेस्ट कर भी रहे हैं अपनी मेहनतें, अपना वक्त, अपना माल और दौलत, वो अल्लाह की रजा के मुताबिक लगाएं उसके ऊपर, ठीक, वरना तो हमारी तवक्कुआत से बिल्कुल अनएक्सपेक्टेडली हमारे वहमो गुमान के खिलाफ हमारे ऊपर अजाब आएगा, चाहे वो बड़ी शक्ल में हो, चाहे वो घराने की शक्ल में हो, चाहे वो एक अपनी जाती औलाद की शक्ल में क्यों ना हो, अल्लाह ताला इन सब चीजों को हमारे लिए अजाब का सबब बना सकते हैं। पहले दिन का होमवर्क ये क्या आपने मुझे लिखा है या माशाल्लाह इन्होंने कहीं गलत पोस्ट कर दिया है। क्लास के वक्त तो जरा तवज्जो से क्लास ही सुननी चाहिए, नहीं چلیں آگے لکھتے ہیں، آگے اللہ تعالیٰ فرماتے ہیں، یہ تو ہم نے پڑھ لیا نا، سوری، تو آگے یہ لکھتے ہیں تفسیر، خلاصے تفسیر کے اندر، کہ زمین میں دھس جانے اور چہرہ بگڑ جانے اور آسمان سے پتھر برسنے وغیرہ کے عذاب سے دنیا میں بدنام ہوئے. اچھا، انہوں نے ایک سوال لکھا ہے کہ پہلے والا شخص نیک ہے سپر جو بنائے گا چہرے پہ؟ نہیں نہیں، یہ تو عذاب اس کو ہو رہا ہوگا نا، تو یہ نیک کی بات نہیں ہو رہی ہے، تو برے کی بات ہو رہی ہے. اور آگے معروف مثال میں حضرت نے صرف اسی بات کو کھولا ہے، تو وہ پڑھ لیں گے وہاں پہ. اچھا، اور آخرت کا عذاب اور بھی بڑا ہے. والعذاب الآخرت اکبر، کاش یہ لوگ سمجھ جاتے. یعنی یہ تو دنیا کے اندر اس طریقے سے اللہ تعالیٰ عذاب پہنچاتے ہیں، لیکن آخرت میں تو پھر اس سے کئی گنا زیادہ بڑا عذاب ہوگا. اوپر کی ایک آیت افمن شرح اللہ صدرہ میں یہ بیان ہوا تھا کہ قرآن سن کر بعض لوگ متاثر ہوتے ہیں، بعض نہیں ہوتے. ٹھیک ہے، یعنی اللہ تعالیٰ نے ہر ایک کا تو سینہ اسلام کے لیے کھولا نہیں ہوتا نا، تو جس کا سینہ نہیں کھولا ہے تو وہ اللہ کے کلام کو سن کر کے بھی متاثر نہیں ہو رہا ہوتا. جیسے کل بات ہوئی تھی، ایک ہوتا ہے غیق صدر یعنی دل کا تنگ ہو جانا، اور ایک ہوتا ہے قساط تیا کہ دل کا قسط ہو جانا، ہے نا، سخت ہو جانا دل کا، قاسیت قلوب. ٹھیک ہے، تو وہ سخت ہو جانا یہ ہوتا ہے کہ اس کے اوپر جو بھی نصیحت کری جائے پیار سے، نرمی سے، ڈانٹ کر، مثالوں کے ذریعے سے، اس کو کچھ نہیں ہونے والا ہے. وہ میں نہ مانوں، اس نے میں نہ مانوں کے اصول کے تحت زندگی گزارنی ہے. ٹھیک ہے، تو فرمایا کہ قرآن سن کر بعض لوگ متاثر ہوتے ہیں، بعض نہیں ہوتے. آگے آیت میں یہ بیان ہے کہ بعض لوگوں کا اس سے متاثر نہ ہونا ان کی اپنی قابلیت و صلاحیت کی کمی کی وجہ سے ہے، ورنہ قرآن فی نفس ہی سب کے لیے اثر برابر رکھتا ہے. جس کا خلاصہ یہ ہے کہ یہ تفاوت قابلیت کے اعتبار سے ہے. ٹھیک ہے، یعنی ایک بندہ جو مانتا ہے تو اللہ تعالیٰ اس کے سینوں کو کھول دیتا ہے، اس کے اندر قابلیت پیدا ہو جاتی ہے، اور جو بندہ نہیں مانتا اللہ تعالیٰ اس کے سینوں کو نہیں کھولتا، اس کے اندر قابلیت نہیں پیدا ہوتی. تو اس میں قصور قرآن کا تو نہیں ہے کہ جی قرآن کی باتیں جو ہیں وہ بے اثر ہوتی ہیں نعوذ باللہ، یا قرآن کی جو تفسیر بیان کی جا رہی ہوتی ہے اس کا بھی قصور نہیں ہوتا، ہے نا. فاعل میں کوئی نقص اور کمی نہیں ہے. ٹھیک ہے، بس یہی کہ قرآن میں کوئی نقص اور کمی نہیں ہے. اور ہم نے لوگوں کی ہدایت کے لیے اس قرآن میں ہر قسم کے ضروری عمدہ مضامین بیان کیے ہیں تاکہ یہ لوگ نصیحت پکڑیں، جس کی کیفیت یہ ہے کہ وہ عربی قرآن ہے جس میں ذرا بھی کجی نہیں ہے. ٹھیک ہے، تو ایک تو یہ کہ اس کے مضامین میں کجی نہیں ہے، دوسرا اس میں جو اللہ تعالیٰ نے زبان لسان استعمال کری ہے وہ لسان العربی ہے، اور عربی کی جو زبان ہے نا یہ بہترین اور کمپلیٹ زبان ہے. ٹھیک ہے نا، اس کو آپ جتنا زیادہ پڑھتے چلے جائیں آپ کے اوپر جو ہے وہ عربی کی جو استعداد ہے بات کو بیان کرنے کے لیے اور مضامین کو اپنے اندر سمیٹ لینے کے لیے اتنی استعداد آپ کے سامنے اس کی تفصیل میں جا کر کے کھلتی ہے. پہلے آپ عربی صرف پڑھتے ہیں، اس سے کیا کیا کچھ سمجھ میں نہیں آتا. ہم نے تو اردو کے بہت سارے الفاظ کو عربی پڑھنے کے بعد سمجھا کہ اردو کا جو یہ لفظ ہے اس کا مطلب کیا تھا، اور اس کو پروناؤنس کرنے کا، اس کی ہجہ کرنے کا صحیح طریقہ کیا ہے. یہ جب ہم نے عربی کی صرف پڑھی نا تو اس وقت یہ بات سمجھ میں آئی، اور نحف جب پڑھتے ہیں تو پھر ان الفاظ کو عربی کے جوڑنے کا طریقہ جب سمجھ میں آتا ہے کہ کیسے عربی کے الفاظ بنتے ہیں، کیا کیا اللہ تعالیٰ نے اس کے اندر نشانیاں رکھی ہیں اپنی، پھر عربی ادب پڑھتے ہیں، فصاحت و بلاغت پڑھتے ہیں، تو پھر سمجھ میں آتا ہے کہ واقعی اللہ تعالیٰ نے اس لینگویج کو جو قرآن کے لیے استعمال کیا ہے تو کیا اس کے اندر حکمتیں، تاکہ یہ لوگ نصیحت پکڑیں، جس کی کیفیت یہ ہے کہ وہ عربی قرآن ہے جس میں ذرا بھی کچھ ہی نہیں ہے. اور یہ مضامین اس لیے لائے گئے تاکہ یہ لوگ ان سچے اور صاف مضامین کو سن کر ڈریں. ٹھیک ہے، یتذکرون یعنی نصیحت پکڑیں، عبرت حاصل کریں. معلوم ہوا کہ قرآن پاک کے کتاب الہدایہ ہونے میں جن صفات کی ضرورت تھی وہ سب اس میں جمع ہیں، کہ اس کے مضامین بھی سب سچے اور صاف واضح ہیں، اور زبان بھی عربی ہے جس کو موجودہ مخاطب بلا واسطہ سمجھ سکتے ہیں. ٹھیک ہے، یعنی جو اس وقت جو مخاطب تھے عربی جاننے والے لوگ، تو وہ بلا واسطہ سمجھ سکتے تھے عربی زبان کو. ٹھیک ہے، اس کے فقہی مسائل وغیرہ جو ہیں وہ بھی نبی علیہ الصلوۃ والسلام سے پوچھتے تھے، لیکن عربی کی زبان کو تو سمجھ سکتے تھے نا. پھر ان کے ذریعے سے دوسروں کا سمجھ لینا بھی آسان ہو سکتا ہے، یعنی جب وہ تفسیر بیان کریں گے تو پھر جو غیر عرب لوگ ہیں ان کو بھی بات سمجھ میں آ جائے گی، کیونکہ مضامین تو ایسے ہیں کہ جو کہ کسی بھی انسان کے سمجھ میں آ سکتے ہیں، نصیحت والے مضامین، رائٹ. غرض اس کتاب ہدایت میں تو کوئی کمی نہیں ہے، کسی میں قبول کرنے کی استعداد اور صلاحیت ہی نہ ہو تو کیا کیا جائے؟ ٹھیک ہے، کوئی سوال ہو تو پوچھ لیے گا. معارف و مسائل میں حضرت نے صرف افمن یتقی بوجہی کی تفسیر لکھی ہے کہ اس میں جہنم کے سخت ہولناک ہونے کا بیان ہے کہ انسان کی عادت دنیا میں یہ ہے کہ کوئی تکلیف کی چیز سامنے آ جائے تو اپنے ہاتھوں اور پاؤں کو چہرہ بچانے کے لیے ڈھال بنا کر دفع کرتا ہے. ٹھیک ہے نا، یعنی جب کوئی چیز ہماری طرف ایک دم سے آ رہی ہوتی ہے تو ہم سب سے پہلے اپنے چہرے کو بچاتے ہیں اور اس کے لیے اپنے ہاتھوں کو استعمال کرتے ہیں، ہے نا. پیروں کو کیسے استعمال کرتے ہیں؟ کوئی چمپینزی تو نہیں ہے کہ پیر بھی جو ہے وہ اپنے چہرے کے سامنے لے آئیں گے، تو پیروں کو کیسے استعمال کرتے ہیں؟ بھاگ کر کے، ہے نا، یا فوراً سے ریٹریٹ کرتے ہیں پیچھے کی طرف، تو ریٹریٹ کرنے کے لیے پیروں کو استعمال کرتے ہیں ہم، ہے نا. تو چہرہ بچانا جو ہے وہ ہمارے لیے سب سے اہم چیز ہوتی ہے اپنی باڈی کے اندر، ٹھیک ہے. تو ہاتھوں کو اور پیروں کو چہرہ بچانے کے لیے ڈھال بنا کر کے دفع کرتا ہے، اس مصیبت کو دفع کرتا ہے، دور کرتا ہے. مگر خدا کی پناہ، اہل جہنم کو یہ ہاتھ پاؤں سے مدافعت بھی نصیب نہیں ہوگی. ان پر جو عذاب آئے گا وہ براہ راست ان کے چہروں پر پڑے گا، وہ مدافعت بھی کرنا چاہے تو چہرے ہی کو ڈھال بنا سکے گا، یعنی وہ اس وار کو اپنے چہرے پر روکے گا، ہاتھ سے نہیں روک سکے گا، اپنے چہرے کو نہیں بچا سکے گا، کیونکہ جہنم میں اس کو ہاتھ پاؤں باندھ کر ڈالا جائے گا. نعوذ باللہ منہ، ہم اللہ تعالی کی پناہ مانگتے ہیں اس سے. تو یہ کس کا حال ہوگا؟ یہ کافر کا حال ہوگا، جو جہنم کے اندر ڈالا جائے گا اس کے اوپر جو عذاب ہے نا وہ اس کے چہرے کے اوپر ایسے آئے گا کہ وہ اپنے چہرے کو نہیں بچا سکے گا اس عذاب سے، اور ڈائریکٹ اس کا چہرہ جو ہے وہ اس سے متاثر ہوگا، گویا کہ چہرہ ہی اس کے لیے ڈھال بن جائے گا. جس ڈھال کے اوپر چیز روکی جاتی ہے وہ چہرے پہ اس وار کو، اس سٹرائک کو اپنے چہرے پر روکے گا. ٹھیک، تو یہ تو اس وقت کی حالت بیان کری، تصویر کشی کری اللہ تعالیٰ نے عذاب، جہنم کے عذاب کی. لیکن ہمارے لیے اس کے اندر کیا فکر کی بات ہے؟ وہ یہ ہے کہ یہ کافر کے ساتھ ہوگا. یعنی کافر کون ہوتا ہے؟ کہ جس کی موت ایمان کی حالت میں نہیں ہوئی ہو وہی تو کافر ہوتا ہے. اور کون ہوتا ہے کافر؟ کوئی انگریزی بولنے والا کافر ہوتا ہے، کوئی فرانسیسی بولنے والا کافر ہوتا ہے، یا کوئی گورے رنگت والا شخص وہ کافر ہوتا ہے، یا کوئی افریقہ کے کسی جنگل میں پیدا ہونے والا شخص وہ کافر ہوتا ہے. کیا یہ ہیں کافر کی تعریفیں؟ یہ ہیں ڈیفینیشنز کافر کی؟ یا کافر کی تعریف یہ ہے کہ جس کا خاتمہ ایمان پر نہ ہوا ہو وہ کافر ہے، چاہے اس کا نام مسلمانوں والا ہو، چاہے اس کا خاندان سارا کا سارا مسلمان ہو، چاہے اس کی رنگ و شکل جو ہے وہ نبیوں والی ہو، لیکن اگر ایمان پہ خاتمہ نہیں ہوا تو وہ کافر ہے. تو یہ جس عذاب کا ہم پڑھ رہے ہیں، اگر ہمارا ایمان پر خاتمہ نہیں ہوا، ہماری اولادوں کا خاتمہ ایمان پر نہیں ہوا، تو یہ عذاب پھر ہمارے لیے ہو گیا نا، ہماری اولادوں کے لیے ہو گیا نا. تو بھئی ایمان ہی تو وہ چیز ہے جو کہ اس عذاب سے بچانے والی ہے، اور اس ایمان کو ہم سب سے زیادہ لائٹ لیتے ہیں. ہر چیز کی حفاظت کے لیے ہمیں فکر پڑی ہوئی ہوتی ہے، ہر چیز کی حفاظت کے لیے ہم اسباب مہیا کر رہے ہوتے ہیں، دوڑ دھوپ کر رہے ہوتے ہیں، فکر کر رہے ہوتے ہیں، وقت لگا رہے ہوتے ہیں، اور ایمان کی حفاظت کے لیے ہمارے پاس وقت ہی نہیں نکلتا، سوچ کے لیے ہمارے پاس ٹائم ہی نہیں ہے کہ ایمان کی کیسے حفاظت ہوگی، میں کیا کر رہا ہوں کہ جس کی وجہ سے ایمان سے لوگوں کو محروم کر دیا جاتا ہے، کیا میں وہ والا کام تو نہیں کر رہا. ابھی ساجد نے اپنی دوسری کلاسز، آپ میں سے اکثر تو صرف رمضان گروپ کے اندر ہیں تو ان کے ساتھ شیئر نہیں کیا تھا، لیکن دوسری کلاسز کے ساتھ اپنے شیخ کا ایک بیان شیئر کیا تھا، چھوٹا سا کلپ، کہ جو شخص علماء اور طلباء کے ساتھ بغض رکھتا ہے، دشمنی کرتا ہے، موت کے وقت وہ ایمان سے محروم کر دیا جاتا ہے.
بے شک ساری زندگی اس کا نام مسلمانوں کی فہرست میں رہا ہو لیکن موت کے وقت ایمان سے محروم کر دیا جاتا ہے. کیا مطلب ہے اس کا؟ کافر ہو کے مرتا ہے. اس بات کو تو ہم اتنا لائٹلی لیتے ہیں, علماء طلباء کے تو ہم نے ہاتھ دھو کر کے پیچھے پڑے ہوئے ہیں. جو چیز ہمیں علماء کے خلاف مل جائے ہم نے فوراً آگے اپنی لسٹ کو فارورڈ کرنا ہوتا ہے, کچھ نہیں سوچتے کہ ہم کیا کر رہے ہیں اپنے ساتھ. کس نے ہمیں گارنٹی دی ہے کہ جی ہماری جو اعمال ہیں وہ ہمارے ایمان کو بچا لیں گے؟ کس بنیاد پر ہم یہ اپنے خیالات بنا کر کے بیٹھے ہوئے ہیں, اپنے طور پر اپنا دین بنا کے بیٹھے ہوئے ہیں؟ نہ قرآن کا پتہ, نہ حدیث کا پتہ, نہ سنت کا پتہ, نہ کسی تفسیر کا پتہ, نہ کسی علوم کا پتہ, اور اپنے طور پر نہ اپنے لیے فیصلے کر کے بیٹھے ہیں کہ جی میں تو ادھر دنیا میں بھی کامیاب ہوں گا اور آخرت میں بھی کامیاب ہوں گا. کچھ پتہ ہے نبی علیہ السلام, یہ دین تمہارا دین ہے کہ تم ایسے فیصلے کر کے بیٹھے ہوئے ہو؟ نبی علیہ السلام نے یہ بتایا تھا کہ چاہے کچھ بھی کرتے پھرو اور تم کامیاب ہو جاؤ گے؟ یہ مشروط کامیابی ہے, یہ شرطوں کے ساتھ لگی ہوئی کامیابی ہے, یہ بغیر شرطوں کے کامیابی نہیں مل جاتی, تخیلاتی قسم کی کامیابی نہیں ہے یہ. تو اپنے ایمان کو ہم داؤں پہ لگا دیتے ہیں اور ہمیں پرواہ نہیں ہوتی, ہمیں پتہ نہیں ہوتا کہ ہم کر کیا رہے ہیں. یہ تو یہ جو جہنم کا عذاب ہے یہ ہر کافر کے لیے. تو ہم اپنے ایمان کو اس طریقے سے لائٹلی لے سکتے ہیں؟ اس عذاب کے لیے تیار ہیں کہ ایسا عذاب جو چہرے کے اوپر روکنا پڑے گا, ہاتھ بھی نہیں اس وقت مدد کر سکیں گے. آگے ائمہ تفسیر میں سے حضرت عطا ابن زید نے فرمایا کہ جہنمی کو جہنم میں ہاتھ پاؤں باندھ کر گھسیٹ کر ڈالا جائے گا. کیا لکھتے ہیں کہ ایمان والے اگر کسی وجہ سے جہنم میں جاتے ہیں تو ان کا عذاب اور جو بغیر ایمان کے اس دنیا سے جائے ان کا عذاب میں ڈفرنس ہوگا یا سیم ہوں گے, مے بی انٹینسٹی وائز؟ نہیں, ڈفرنس ہوگا, آف کورس بہت بڑا ڈفرنس ہوگا, انٹینسٹی میں فرق ہوگا. جو ایمان والے ہوں گے وہ جہنم کے سب سے اونچے والے درجے میں ہوں گے, اوپر والے درجے میں, تاکہ ان کو ایمان کی وجہ سے نکالا جا سکے. ٹھیک ہے, تو ان کا عذاب جو نیچے والے درجے والے ہوں گے ان سے ان کے برابر کو تھوڑی ہو سکتا ہے, بالکل بہت زیادہ زمین آسمان کا فرق ہوگا. زمین آسمان کا تو خیر محاورتن کہا, لیکن بہت بڑا فرق ہوگا دونوں کے درمیان. آگے فرماتے ہیں اللہ تعالیٰ, اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. ضرب اللہ مثلا رجلا فیہ شرکاء متشاکسون ورجلا سلما لرجل لرجل هل یستویان مثلا الحمد للہ بل اکثرهم لا يعلمون انک میت وانہم میتون ثم انکم یوم القیامۃ عند ربکم تختصمون فمن اظلم ممن کذب علی اللہ وکذب بالصدق اذ جاءہ الیس فی جہنم مثوا للکافرین والذی جاء بالصدق وصدق به اولئک هم المتقون لهم ما يشاءون عند ربهم ذلك جزاء المحسنين ليكفر الله عنهم أسوأ الذي عملوا ويجزيهم أجرهم بأحسن الذي كانوا يعملون. اب ترجمہ پڑھنا شروع کر دیتے ہیں, ابھی تھوڑا ٹائم ہے کلاس ختم ہونے میں. اللہ تعالیٰ ارشاد فرماتے ہیں ضرب اللہ, وہی ضربہ کا لفظ اسٹرائکنگ این ایگزامپل, ایک مثال بیان کرنے کے لیے جو استعمال ہوتا ہے. ٹھیک ہے, کہ اللہ تعالیٰ مثال بیان کرتا ہے, مثلا ایک مثال, رجلن ایک آدمی کی, ایک مرد کی, فی ہی شرکا اس کے اندر شرکا ہیں یعنی پارٹنرز ہیں. ایک آدمی کے اندر پارٹنرز ہیں کا کیا مطلب؟ کہ جو آج کے دور میں تو یہ غلامی والا سسٹم اس شکل میں نہیں ہے, اب تو ذہنی غلامی والا سسٹم ہے نا, پہلے تھا جسمانی غلامی والا سسٹم. ٹھیک ہے نا, اس وقت جسمانی غلام بھی جو ہوتے تھے نا وہ ذہنی طور پر غلام نہیں ہوتے تھے. آج جو ہے وہ ہم جسمانی طور پر غلام نہیں نظر آتے لیکن ذہنی طور پر غلام ہیں. بہرحال اس زمانے میں جسمانی طور پر غلام ہوتے تھے. تو ایک تو ہوتا تھا نا کہ جی ایک غلام ہے اور اس کا ایک مالک ہے. ٹھیک ہے, لیکن ایسا بھی ہوتا تھا کہ غلام تو ایک بندہ ہے لیکن اس کے دو مالک ہیں. باقاعدہ شرعی مسئلہ بھی موجود ہے اس کا کہ ایک غلام کے دو مالک ہیں, آدھا آدھا ڈیوائیڈ کیا ہوا ہے, جیسے کہ ٹائم کو ڈیوائیڈ کرتے ہیں بیسیکلی. یہ نہیں کہ اس کے جو اوپر کا دھڑ ہے وہ جو ہے وہ ایک مالک کا ہے اور نیچے کا دھڑ جو ہے وہ دوسرے مالک کا ہے، نہیں، بلکہ ڈویژن کیسے ہوتا ہے، ٹائم ڈویژن ہوتا ہے کہ اس کا جو جو آدھا وقت ہے 24 گھنٹے میں سے، یا جو جاگنے کا وقت ہے 18 گھنٹے جاگتا ہے بےچارا غلام، تو اس کے 18 گھنٹے میں سے 9 گھنٹے جو ہیں وہ ایک مالک کا کام کرے گا اور 9 گھنٹے وہ دوسرے مالک کا کام کرے گا، تو اس طریقے سے بھی ڈویژن ہوتا تھا، ٹھیک ہے، تو ٹائم ڈویژن ہوتا تھا، یا یہ کہ ویسے ہی کچھ ٹاسک بیسڈ ڈویژن ہوتا تھا کہ بھئی وہ اس مالک کے یہ والے کام کرے گا، اس مالک کے یہ والے کام کرے گا، ٹھیک ہے، تو اس والی کیفیت کو، اس والی حالت کو بیان فرما رہے ہیں کہ اللہ تعالیٰ ایک ایسے مرد کی مثال بیان کرتے ہیں کہ جس کے اندر ملٹیپل مالک ہیں، اس کے ہے نا مالک نے پارٹنرشپ کری ہوئی ہے اس غلام میں، جیسے ایک کمپنی ہوتی ہے نا، تو ایک کمپنی کے مالک جو ہے وہ کبھی ایک ہوتا ہے، کبھی پارٹنرز ہوتے ہیں، ہے نا، 50% اونر آف شیئرز، یہ 50% اونر آف دا شیئر ہے، لیکن یہ مالک کیسے ہیں، متشاکسون، متشاکسون مالک ہیں، متشاکسون کا مطلب کہ ضدی قسم کے مالک ہیں، ہے نا، آپس میں ان کے جو ہیں وہ کوارلنگ چلتی رہتی ہے، لڑائی جھگڑے چلتے رہتے ہیں ان مالکوں کے، ٹھیک ہے، ضدی ہیں، بدخوں ہیں، یعنی اس غلام سے ان کو کوئی ہمدردی نہیں ہے، اس غلام کے کی ان کو کوئی پرواہ نہیں ہے، انہوں نے تو اپنا کام نکلوانا ہے، اپنا کام کروانا ہے، اور یہ اس کے لیے نا آپس میں مالک آپس میں لڑتے رہتے ہیں، ٹھیک ہے، تو فی ہی شرکاؤ متشاکسونا، کہ اس کے اندر، اس غلام کے اندر شرکا ہیں جو کہ آپس میں لڑتے جھگڑتے رہتے ہیں، ٹھیک ہے، تو اللہ تعالیٰ اس مرد کی مثال بیان کرتے ہیں، اور آگے دوسرے مرد کی مثال بیان کرتے ہیں، ورجلن، اور ایک مرد سلم لرجل، لرجل، ٹھیک ہے نا، کہ وہ سلم، سلمہ کا مطلب ہولسم، جیسے ہم کہتے ہیں نا مرغ مسلم، تو جس مرغ کی بوٹیاں نہ بنی ہوئی ہوں اس کو مرغ مسلم کہتے ہیں، یعنی ہول، ہول چکن، ہے نا، تو سلمہ کا لفظ جو عربی میں استعمال کیا جاتا ہے وہ ہولسم کے لیے بھی استعمال کیا جاتا ہے، ٹھیک ہے، ہول لرجل، ایک ہی آدمی کے لیے ہے وہ، یعنی یہ جو رجل ہے دوسرا والا، یہ اس کا مالک جو ہے وہ ایک ہی ہے، تو اللہ تعالیٰ ان دونوں مردوں کی مثال بیان کرتے ہیں، ایک کے کئی مالک ہیں، ایک کا ایک مالک ہے، ہل یستویانی مسئلہ، کیا ان دونوں کی مثالیں برابر ہو سکتی ہیں، یستویان، استوا، یستوی، استواءن، لیول، ایک لیول کی مثالیں ہو سکتی ہیں یہ دونوں، کیا ہے نا، یہ تو بہت فرق ہے ان دونوں مثالوں کے درمیان، ہے نا، الحمدللہ، تمام تعریفوں کے لائق تو اللہ تعالی ہے، تمام تعریفیں اللہ کے لیے ہیں، ہے نا، کسی بندے کی بھی تعریف کرو گے، کسی منظر کی بھی تعریف کرو گے، کسی بھی مخلوق کی تعریف کرو گے، تو وہ تعریف اصل میں تو اللہ کی تعریف ہوگی، کیونکہ اسی اللہ نے اس کو بنایا، اور اس کے اندر جو بھی صلاحیتیں، جو بھی اچھائیاں ہیں، وہ سب اللہ ہی نے اس کو دی، تو تعریفیں تو اللہ ہی کے لیے ہیں، الحمدللہ، بل اکثرہم لا یعلمون، لیکن ان میں سے اکثر لوگ جو ہیں، بل کا ترجمہ یہاں پر لیکن، یا بلکہ، یا پر بھی، پر اکثر ان میں سے، لا یعلمون، نہیں سمجھتے، ہے نا، ایسے ایسی مثالوں کو بھی نہیں سمجھتے، کیسے اللہ تعالیٰ نے ہمارے سامنے ہمارے لیول پہ آ کر کے مثالیں رکھی ہیں، ٹھیک ہے، نہیں سمجھتے، آگے جس کی تفصیل آگے پڑھیں گے انشاءاللہ، انکا میتن و انہم میتون، بے شک آپ بھی مرنے والے ہیں، یعنی مستقبل میں آپ نے بھی مر جانا ہے، میتن و انہم، اور وہ لوگ بھی بے شک میتون، مر جانے والے ہیں، ہے نا، میت کہتے ہیں نا، جو میت ہوتی ہے، جب انسان مر جاتا ہے تو اس کو کہتے ہیں، ثم انکم یوم القیامت عند ربکم تختصمون، ثم پھر، انکم بے شک تم، یوم القیامت قیامت کے دن، عند ربکم اپنے رب کے پاس، عند کا مطلب پاس، کیونکہ قیامت کے دن جو ہے وہ رب جو ہے وہ بندوں سے پھر خطاب کرنا شروع ہو جائیں گے، اور نزول ہوگا رب کا، اس شکل میں ہوگا، ہمیں نظر نہیں آئیں گے اللہ تعالیٰ، لیکن اللہ تعالیٰ کے ساتھ کانورسیشن شروع ہو جائے گی وہاں پر، عند ربکم، تو اس وجہ سے اللہ تعالیٰ کے قریب ہوں گے نا بندے، تختصمون جھگڑو گے تم، ٹھیک ہے. اب یہاں پر نبی علیہ الصلوۃ والسلام کی بات نہیں ہو رہی، یا یہ کہ نبی علیہ الصلوۃ والسلام کی بات ایک دوسرے معنی میں ہو رہی ہے، نبی علیہ الصلوۃ والسلام شفاعت کرنے کے لیے جھگڑیں گے، اس کو معاف کر دیں، اس کو معاف کر دیں، اس کو معاف کر دیں، اس کو جہنم سے بچا لیں، اس کو جہنم سے بچا لیں. لیکن وہ تو ایمان والوں کا معاملہ ہوگا، لیکن جو کافر ہوں گے وہ کافر خود اللہ تعالیٰ سے جھگڑ رہے ہوں گے کہ نام اعمال کھول کے دکھایا. کافر کہے گا میں تو نہیں جانتا اس نام اعمال کو، میں نے کبھی دیکھا ہی نہیں اس نام اعمال کو، نہیں مانتا میں اس کو. پھر جو ہے وہ زمین کا ٹکڑا اللہ تعالیٰ اس کو حکم دیں گے، بھائی گواہی دو زمین کے ٹکڑے، تم نے دیکھا تھا اس کو یہ ساری چیزیں کرتے ہوئے. تو وہ کہے گا میں نے تو کوئی، میں تو اس زمین کے ٹکڑے کو نہیں جانتا، میں مجھے کیا پتا بھائی یہ ساری چیزیں، ہے نا. ہر چیز کا انکار کر دے گا، جھگڑے گا اللہ تعالیٰ سے، انکاری ڈینائل موڈ میں آئے گا، کمپلیٹ ڈینائل. پھر اس کے بعد آخر میں اللہ تعالیٰ اس کے منہ پر جس سے کہ وہ یہ جھگڑا کر رہا تھا مہر لگا دیں گے، اور پھر اس کے ہاتھ پیر دوسری چیزیں سب گواہی دینا شروع ہو جائیں گے اس کے خلاف، ہے نا. اور پھر وہ اس وقت کچھ نہیں بول سکے گا، ایک تو منہ پہ مہر بھی لگ چکی ہوگی، دوسرا اس کا اپنا وجود، کیونکہ اس نے اس سے پہلے کہہ دیا ہوگا کہ اللہ میں تو صرف اسی گواہی کو مانوں گا جو کہ جس کو میں جانتا ہوں، میں تو صرف اس کو مانوں گا. تو پھر اللہ تعالیٰ کہیں گے ٹھیک ہے، تم اپنے ہاتھ کو جانتے ہو نا، تم اپنے پیر کو جانتے ہو نا، تم اپنے کان کو جانتے ہو نا جس سے تم نے یہ حرام چیزیں سنی جان بوجھ کر کے، موسیقی سنی اور فنانا کیا، آنکھوں کو جانتے ہو نا جس سے تم نے بدنزی کری، ہے نا، ہاتھ کو جانتے ہو جس سے تم نے لوگوں کو مارا پیٹا. اب یہ سب تمہارے خلاف گواہی دیں گے. تو تختصمون، خصم کہتے ہیں جھگڑا کرنا، جھگڑا، ٹھیک ہے. تو یہ تختصمون، یہ جھگڑا کریں گے اللہ تعالیٰ کے ہاں. فمن اظلم، پس کون ہے زیادہ ظلم کرنے والا، زیادہ ظالم، جیسے اکبر ہوتا ہے زیادہ بڑا، اسی طرح اظلم زیادہ ظالم. ممن، اس سے، اس کے مقابلے میں، ممن فرام ہم، ہو کذب علی اللہ، اللہ تعالی پر جھوٹ بولے. وکذب بالصدق اذ جاءہ، اور جو جھٹلائے سچ کو جب وہ سچ اس کے سامنے کھل گیا، جب حقیقت پر سے پردہ اٹھ گیا، اب وہ اس کو جھٹلائے، ہے نا، اب اس کا دشمن بن جائے. میں اسے سمجھوں ہوں دشمن جو مجھے سمجھائے ہے نا. یہ ہمارے حضرت کا ایک بہت پرانا بیان ہے، اس میں انہوں نے بہت اس طریقے سے جو گمراہی کے درجے، عذاب کے درجے بیان کیے تھے، اس میں ایک درجہ کیا تھا کہ نصیحت بری لگتی ہے. تو اس کا کیا فرمایا تھا، میں، وہ کہتا ہے زبان حال سے کہتا ہے، میں اسے سمجھوں ہوں دشمن جو مجھے سمجھائے ہے نا. تو یہ کذب بالصدقی، جب سچ اس کے سامنے کھل جاتا ہے نا، تو یہ اس کی تکذیب کرتا ہے، اس کو جھٹلاتا ہے. الیس فی جہنم، کیا نہیں ہے جہنم کے اندر، الیس کیا نہیں، فی جہنم، جہنم کے اندر، مثول للکافرین، ٹھکانہ ان جھٹلانے والوں کے لیے، ان کافروں کے لیے. کیا جہنم چھوٹی پڑ جائے گی ان کے لیے، کم پڑ جائے گی وہاں پہ جگہ ان کے لیے. والذی، اور وہ جو، جاء بالصدق، سچی بات لے کر کے آیا، ہے نا، جاء کا مطلب ہوتا ہے وہ آیا، لیکن اس کے بعد اگر با لگ جاتا ہے کسی اسم کے ساتھ تو پھر اس چیز کو لے کر آیا کا ترجمہ بن جاتا ہے، صرف آیا نہیں بلکہ اس کو لے کر آیا. تو جاء بالصدق، جو لے کر آیا سچی بات، وصدق بہ، اور جس نے سچ مانا اس کو، تصدیق کری. صدق کا مطلب ہوتا ہے سچ، اور صدقہ کا مطلب ہوتا ہے تصدیق کرنا، ویریفائی کرنا. تو جس نے اس کی تصدیق کری، اولئک هم المتقون، یہی ہیں تقوی والے لوگ، یہی ہیں بچ کر کے زندگی گزارنے والے لوگ، اور یہی وہ ہیں کہ جن کو اللہ تعالیٰ جہنم کے اندر گرنے سے، پلے صراط پر سے بچا لیں گے، ہے نا. تو متقون، یہی ڈرنے والے لوگ ہیں، بچنے والے لوگ ہیں، اور انہیں کو بچا بھی دیا جائے گا جہنم کے، مطلب قیامت کے دن. لہم، ان کے لیے ہے، ما یشاؤنا، جو وہ چاہیں گے. دنیا میں ہم مرے جا رہے ہوتے ہیں اپنی چاہتوں کے لیے نا، ہے نا، एक किसी की चाहत आ जाती है, वो जमीन के दूसरे कोने में भी जाना पड़ जाए ना उसको, और उसके लिए मुमकिन हो, तो वो जमीन के दूसरे कोने से भी वो चीज लेकर के आएगा। और आजकल तो वैसे भी ऑनलाइन ऑर्डरिंग के जरिए से बहुत आसान हो गया है ना, जमीन के दूसरे कोने के लिए भी ऑनलाइन जा करके उधर से अपना क्रेडिट कार्ड डाला और वहां से आ जाती है चीज, ठीक है ना, जो चाहते हैं। तो अल्लाह ताला फरमाते हैं लहुम मा यशाउना, वहां पर उनके लिए जो वो चाहेंगे वो होगा, इन द रब्बिहिम, उनके रब के पास। ये अल्लाह ताला का वादा है ना, पीछे पड़ा था ना वादा अल्लाह है, वला युखलिफुल्लाहु वादा, अल्लाह ताला अपने वादे से खिलाफ नहीं करते, ला युखलिफुल्लाहुल मीआद, अपना वादा अल्लाह ताला खिलाफ नहीं करता। तो अल्लाह ताला फरमा रहे हैं ना कि इन द रब्बिहिम सब कुछ होगा अल्लाह ताला के पास तुम्हारे लिए वहां पर, जालिका जजाउल मुहसिनीन, ये नेक अमल करने वालों के लिए जजा है। और नेक अमल क्या होता है? फराइज की पाबंदी, फराइज की पाबंदी है ना, गुनाहे कबीरा से बचना, ये नेक अमल होता है, ठीक है। और उसके बाद फिर अगर मौका मिलता है, अगर हालात इजाजत देते हैं, तो फिर नफिल अमल भी करना है ना, ये नहीं कि मौका नहीं मिला और फिर नफिल अमल कर रहे हैं तकलीफें पहुंचा करके, या हालात इजाजत नहीं दे रहे फिर नफिल अमल कर रहे हैं, है? फराइज को दांव पे लगा करके, ऐसे नहीं, ये नेक अमल नहीं होता। मोहसिनीन वो लोग होते हैं जो कि फराइज को पूरा करते हैं और फिर उसके बाद हालात के मुताबिक या तो वो नेक अमल यानी हालात के मुताबिक इबादत करते हैं, वरना जो करते हैं अल्लाह की रजा की नीयत से करते हैं, ये होते हैं नेक लोग। जो करते हैं, घर में खाना बनाते हैं, बर्तन धोते हैं, बच्चे का डायपर चेंज करते हैं, बाजार से जाकर के सौदा सुलूफ लेकर के आते हैं, है ना, कोई गंद साफ कर रहे होते हैं, किसी दफ्तर में नौकरी कर रहे होते हैं, किसी दुकान के ऊपर कहीं चपड़ासी कर रहे होते हैं, कुछ कर रहे होते हैं, मुसल्ले से दूर, बहुत दूर, लेकिन अल्लाह की रजा की नीयत से कर रहे होते हैं, इनकी हर चीज नेकी बन जाती है, इनकी हर इनका हर अमल, इनका हर लम्हा नेकी बन जाता है ना। तो इन लोगों के लिए तो अल्लाह ताला के पास जो जजाएं मौजूद हैं, लियुकफ्फिरल्लाहु अन्हुम, ताकि उतार दे, कफरा युकफ्फिरु का मतलब होता है मिटा देना, खत्म कर देना, उतार देना भी, अन्हुम उनके ऊपर से, अस्वा अल्लजी, अस्वा ये वही सुआ से डिराइव हुआ कि अस्वा बुरे काम, अल्लजी अमिलू जो उन्होंने किए थे, वयजजियहुम अजरहुम और जजा देता है उनको, अजरहुम उनका अजर, बे अहसनी बेहतर, अल्लदी कानू या अमलून उन कामों से जो वो करते थे, या उन कामों का बेहतर सवाब देता है जो वो करते थे, यानी अल्लाह ताला के पास इनके हर काम का बेहतरीन सवाब मौजूद है। या ये कि हाँ बेहतरीन सवाब मौजूद है जो वो काम किया करते थे, ठीक है। तो यानी इनसे जो गुनाह भी हो जाते थे ना, गुनाहे सगीरा, ठीक है, तो इनके जो नेक अमाल होते थे, अल्लाह ताला उन नेक अमाल की वजह से उनके गुनाहे सगीरा को बख्शते रहते थे, बख्शते रहते थे, बख्शते रहते थे। या ये गुनाहे कबीरा जो इनसे हो जाते थे, इनकी नदामत और शर्मिंदगी की वजह से और अल्लाह ताला से माफी मांगने की वजह से अल्लाह ताला उनके गुनाहे कबीरा को भी माफ करते रहते थे, यानी ये अपने गुनाहों से कंप्लीटली निकल नहीं पा रहे थे, बच नहीं पा रहे थे गुनाहे कबायर से, गुनाहे कबीरा से, लेकिन दिल में नादिम थे, शर्मिंदा थे, माफी मांगते रहते थे। तो अल्लाह ताला इस तौबा की वजह से, इस नदामत की वजह से उनके गुनाहे कबीरा को भी माफ करते रहेंगे। ये नहीं कि उसके तो इनकार, मैंने तो कुछ किया ही नहीं, मैं तो कोई गलत काम करता ही नहीं हूं, और फिर साथ साथ धना धन उम्रे हैं, धना धन हज, तो इन धना धन उम्रों और हज से वो गुनाह कबायर माफ नहीं होते, ठीक है। हाँ सगायर जो है वो भी कंडीशन है, बहुत तफसील से इसके ऊपर हम बात भी कर चुके हैं, और इसी तफसीर मारूफ कुरान से कि अगर कोई गुनाहे कबीरा से तौबा नहीं करता तो تو اس کے جو نفل اعمال ہوتے ہیں نفل اعمال کی بنیاد پر اس کے صغائر بھی معاف نہیں ہو رہے ہوتے، صغائر بھی معاف نہیں ہو رہے ہوتے. ہمیں تو اندازہ ہی نہیں ہے کہ حقیقت کیا ہے، کیا قرآن کہتا ہے، ہے نا، نبی علیہ الصلوۃ والسلام نے کیا فرمایا، ہمیں تو اندازہ ہی نہیں ہے ان سب باتوں کا، اور ہم اس وہم و گمان کے اندر ہوتے ہیں کہ جی ہمیں تو سب سے زیادہ پتہ ہے. تو یہ تو ہو گیا ان آیات کا ترجمہ. پھر اس کے بعد خلاصہ تفسیر تو کل ہی پڑھیں گے، اس لیے ٹائم مکمل ہو چکا ہے. کسی کو کوئی سوال ہو تو پوچھ لیں. چلیں پھر دعا پہ ختم کرتے ہیں. سبحان ربی العلی الوہاب، اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرین. لا الہ الا انت سبحانك انا کنا من الظالمین. لا الہ الا انت سبحانك انا کنا من الظالمین. لا الہ الا انت سبحانك انا کنا من الظالمین. ربنا لا تزغ قلوبنا بعد اذ هديتنا وهب لنا من لدنك رحمه انك انت الوهاب. اللهم ارنا الحق حقا وارزقنا اتباعه، وارنا الباطل باطلا وارزقنا اجتنابه. ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما. اے کریم آقام، تیرے عاجز مسکین بندے ہمارے گناہوں کو معاف فرما، ہمارے عیبوں کی پردہ پوشی فرما، ہماری نگاہوں کو پاک فرما، ہمارے دلوں کو صاف فرما. اے اللہ، ہم چاہے نہ چاہے سر کے بالوں سے پکڑ کر ہمیں نیک بنا. اے اللہ، نفس و شیطان کے مکر و فریب سے ہماری حفاظت فرما، حاسدین کے حسد سے حفاظت فرما، شر پسندوں کے شر سے حفاظت فرما. اے اللہ، فتنہ دجال سے ہماری حفاظت فرما، فتنہ مال سے حفاظت فرما، فتنہ جمال سے حفاظت فرما. اے اللہ، بوری عمر کے فتنے سے ہماری حفاظت فرما. اے اللہ، ہدایت کا راستہ دکھ جانے کے بعد گمراہی کے راستے کو اختیار کر لینے سے ہماری حفاظت فرما. اے اللہ، علم حاصل ہو جانے کے بعد جہالت کے کاموں سے ہماری حفاظت فرما. اے اللہ، ہر قسم کے شرور سے ہماری حفاظت فرما. اے اللہ، ہمارے اہل و عیال کی حفاظت فرما، دوست احباب کی حفاظت فرما. اے اللہ، رشتہ داروں کی حفاظت فرما. اے اللہ، پوری امت کی حفاظت فرما. اے اللہ، اس درس قرآن کو ہمارے لیے نجات کا سبب بنا. اے اللہ، دنیا کی بھی ذلتوں سے نجات کا سبب بنا. اے اللہ، دنیا والوں کی غلامی سے نجات کا سبب بنا. اے اللہ، اے اللہ، اے اللہ، قیامت کے دن کی بھی رسوائی سے نجات کا سبب بنا. اے اللہ، قبر کے عذاب سے نجات کا سبب بنا. اے اللہ، یوم حشر کی سختیوں سے نجات کا سبب بنا. اے اللہ، ہمارے لیے دنیا اور آخرت میں عزت کا سبب بنا. اے اللہ، کامیابی اور سرخروئی کا سبب بنا. اے اللہ، ہماری اولادوں کو اپنی قرآن کی خدمت کے لیے قبول فرما. اے اللہ، ہمارے چھوٹوں کو، ہمارے جو بھی، اے اللہ، ہمارے شاگرد ہوں یا جو ہماری اولادیں ہوں، اے اللہ، ان سب کو ہمارے لیے صدقہ جاریہ بنا. اے اللہ، اپنے قرآن کی خدمت کے لیے قبول فرما، نبی علیہ الصلوۃ والسلام کی سنتوں کی جاری کرنے کے لیے قبول فرما. اے اللہ، اس امت کی سے عزت رفتہ کے لیے قبول فرما. اے اللہ، ہماری تمام دعاؤں کو اپنی رحمت سے قبول فرما. اے اللہ، ہمیں اس قرآن سے جڑ جانے والا بنا. اے اللہ، اس قرآن کو اپنے سینوں میں اتار لینے والا بنا. اے اللہ، اس قرآن کے مطابق اپنی زندگیوں کو ڈھال لینے والا بنا. اے اللہ، اپنے نبی علیہ الصلوۃ والسلام کی تمام ظاہری اور باطنی سنتوں پر عمل کرنے والا بنا. اے اللہ، جو بھی ہم میں سے بیمار ہیں، اے اللہ، ان کو سب کو شفا کاملہ عاجلہ مستمرہ عطا فرما. اے اللہ، جو بھی اس دنیا سے فوت ہو چکے، اے اللہ، ان سب کی مغفرت فرما. جن کی مغفرت ہو چکی، اپنے قرب کے اعلیٰ درجات عطا فرما. اے اللہ، ہمیں دنیا کا بھی سکون عطا فرما. اے اللہ، دلوں کا بھی سکون عطا فرما. اے اللہ، گھر بار کا بھی سکون عطا فرما. اے اللہ، محلے کا، خاندانوں کا بھی سکون عطا فرما، معاشرے کا سکون عطا فرما. اے اللہ، معاشی سکون عطا فرما. اے اللہ، پوری امت کو سکون قلب عطا فرما. اے اللہ، ہماری تمام دعاؤں کو اپنی رحمت سے قبول فرما. ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه سيدنا محمد وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين.
السلام عليكم. السلام عليكم.